फैसिलिटेटर्स हैं, जो
जी
कोलैबोरेटर्स हैं, वहाँ पे भी इंटेलिजेंस बेस्ड ऑपरेशंस बेइंतहा कामयाबी के साथ चले हैं और चल रहे हैं। और उम्मीद ये की जा रही है कि जो अभी इनके वेस्टेजेस बच गए हैं या जो कुछ थोड़े बहुत स्लीपर सेल्स मौजूद हैं, फैसिलिटेटर्स, कोलैबोरेटर्स, या जो इनके हमदर्द
जी
हमारी सिविल सोसाइटी में मौजूद हैं, उनके खिलाफ भी कार्रवाई की जाएगी।
ठीक
तो
है
ओवरऑल अगर एक पूरा नेशनल एफर्ट देखा जाए तो पाकिस्तान आर्मी ने इनको फिजिकली, पाकिस्तान आर्मी एयरफोर्स ने मिलकर इनको फिजिकली इविक्ट कर दिया है फाटा से। पाकिस्तान की इंटेलिजेंस सर्विसेज, और जिसमें मिलिट्री और सिविल सर्विसेज शामिल हैं, वो मिलकर, और पुलिस शामिल है, पुलिस को हमें बिल्कुल नहीं भूलना चाहिए, वो इनके जो स्लीपर सेल्स हैं और इनके कोलैबोरेटर्स, फैसिलिटेटर्स के
जी
खिलाफ कार्रवाई कर रहे हैं।
एग्जैक्टली और
एंड
मेरा ख्याल है अंत तक
ओवरऑल
पहुंचा भी उन्हीं के जरिए जा सकता है, लेकिन खैर इसमें जो बारीकी है वो यही है कि अनटिल अनलेस आपको कोलैबोरेटर्स के बारे में बड़े वाज़ह शवाहिद नहीं है, तब तक शायद उन पर हाथ डालना एक चैलेंज होता है सिक्योरिटी ऑर्गेनाइजेशन के लिए भी। कामरान बुखारी साहब, आपका भी बहुत शुक्रिया। आपका एनालिसिस चाहूँगा, आपने ब्रिगेडियर इमरान मलिक साहब की गुफ्तगू सुनी है, कितनी बड़ी सक्सेस है आपके ख्याल में, और जो उसका दूसरा जाविया है कि जो सहूलतकार हैं, जो कोलैबोरेटर हैं, ख़ासतौर पे जो शहरी इलाकों के अंदर मौजूद बैठे हैं, उन तक रसाई के लिए क्या करना होगा, या उनको कम से कम इस नेट में लाने के लिए जहाँ पे वो उनको आइडेंटिफाई भी किया जा सके और फिर उनको ट्रायल भी किया जा सके।
शुक्रिया असद। उसमें देखें, इस बात में तो कोई शक नहीं है कि पाकिस्तानी आर्मी ने अपना जो एक मैसिव डिसरप्शन वेव मोशन में लेके आई है, जब से ज़र्बे आज़ शुरू हुआ है, बल्कि मैं कहूंगा उससे पहले से भी शुरू हुआ हुआ था। तो उस वजह से वो जो कमांड एंड कंट्रोल है, जो जिसका जिक्र ब्रिगेडियर साहब कर रहे हैं, वो तो जो है उनको
डिसमेंटल
तो मसमार किया जा चुका है।
सही
तो अब बड़े पैमाने पे किसी एक जगह के ऊपर इकट्ठे होना, फोर्सेस को मैस करना, वहां से प्लान और जो है ना प्लॉट करना और उसके बाद
सही
एग्जीक्यूट करना प्लान को, वो अब तो मैं नहीं समझता कि वो सूरत हाल बाकी है। लेकिन ये है कि क्या ये सिचुएशन जो है दोबारा से हम रिसिडिविज्म की तरफ चले जाएंगे, यानी दोबारा से ऐसा तो नहीं है कि हम फिर से इनको जगह मिल जाएगी कि भाई ये फिर से रीग्रुप हों,
जी
क्योंकि बहुत सारे इनके लोगों के बारे में ये है कि जी अफगानिस्तान जा चुके हैं, कुनर में, नंगरहार में और दीगर, और जो बॉर्डर के ऊपर जो ड्यूरन लाइन के ऊपर सूबे लगते हैं वहां पर ड्यूरन लाइन की दूसरी जानेब इनको जो है वो सेंचुरी मिल गई है। तो वहां से क्या ये दोबारा आएंगे, तो इसके लिए जो है अभी ये क्लियर नहीं है कि ऐसा होगा, और अगर होगा तो किस हद तक होगा। फिर जैसे ये इनके हमनवा, इनके जो फैसिलिटेटर्स, कोलैबोरेटर्स वगैरह जितने हैं, लेकिन ये एक बड़ा वास्ट इनफॉर्मल नेटवर्क है सिविल सोसाइटी
सही
के अंदर, और इन तक रसाई करना वो उसको वक्त लगेगा। वहां पर जो स्टैंडर्ड मिलिट्री इंटेलिजेंस ऑपरेशंस हैं वो नहीं चल सकते, वहां पे लॉ इन्फोर्समेंट, ब्रिगेडियर साहब ने पुलिस का जिक्र किया, उनका बहुत बड़ा अमल दखल है और उनका एक रोल होगा। और फिर ये है कि वहां पे भी इंटेलिजेंस बेस्ड ऑपरेशंस होने चाहिए। फिर हम जो जस्ट अपना जो लीगल सिस्टम है उसके अंदर कमजोरियां हैं, लोगों को पकड़ा जाता है
सही
तो या तो ये है कि वो छुट जाते हैं क्योंकि उनके खिलाफ जो है उस तरह का सबूत नहीं है, कानून उस तरह मजबूत नहीं है, उनके लीगल जो है लूप होल्स हैं, या फिर ये है कि फिर वो एक ब्लैक होल में चले जाते हैं, फिर वहां पर वो एक सिविल राइट्स और सिविल लिबर्टीज का इशू आ जाता है
जी
कि
हाँ
जी आप बगैर चार्ज किए लोगों को जो है वो मिसिंग पर्सन की जो है ना गुफ्तगू शुरू हो जाती है।
एग्जैक्टली
तो रियासत जो है कि इन कमजोरियों की वजह से जो है उसकी जो कोशिशें हैं वो फिर रिटार्ड हो जाती है, उनकी पेस रिटार्ड हो जाती है। तो मैं समझता हूँ कि ये पहलू हैं जिनके ऊपर नजर दौड़ाने की और इस पे पेशरफ करने की जरूरत है।
ब्रिगेडियर साहब ये बताइएगा, जैसे कामरान साहब कह रहे हैं कि ज्यादातर तो ऐसे मिलिटेंट्स हैं जिनके बारे में ख्याल ये किया जाता है कि वो सरहद के उस पार अफगानिस्तान चले जाते हैं, तो वहाँ पे नकलो हरकत इतनी फ्रीक्वेंट है कि वापस आना भी आपको मालूम है कि वो कोई ज़्यादा मुश्किल नहीं है। सवाल इसमें यह पैदा होता है कि ये इलाके जिन जहाँ से जिनको क्लियर कराया गया है, या फिर ख़ास तौर पे जहाँ से आम सिविलियंस की भी नकल मकानी हुई है, वो अपना घर बार छोड़ने पे मजबूर हुए, उनको वापस सेटल किया जाएगा, इट सेल्फ क्या ऐसा मैकेनिज्म इवॉल्व हो या इन्वॉल्व किया जाए इसके अंदर कि यहाँ से इट सेल्फ सिस्टमेटिक एक रेजिस्टेंस हो विद इन द कम्युनिटी भी। इससे पहले कहा जाता है कि जो निज़ाम था, खा वो मलिक्स का था, उनके अपने प्लस माइनसेस होंगे, लेकिन वहाँ पे एक रेजिस्टेंस थी, तो अब इन लोगों को कितना एम्पावर किया जाना चाहिए या किया किया जा रहा है कि वो खुद रिजिस्ट कर सकें, मुजाहमत कर सकें ऐसे अश्करियत पसंदों के सामने।
ये तो मेरे ख्याल में आपने बहुत ही एक अहम और सेंसिटिव इशू पे हाथ रखा है। मैं जनाब खुद अफगान बॉर्डर पे सर्व कर चुका
जी जी
हूँ, जब के सोवियत यूनियन अफगानिस्तान को ऑक्यूपाई कर रही थी, तो इस इलाके से मैं कुछ हद तक वाकिफ भी हूँ। और वहाँ पे जो ट्राइबल कल्चर था उसमें मलिक जो था, जो एक कबीले का मलिक जो था, वो सेंट्रल फिगर था जिसके थ्रू तमाम कबीले को या ट्राइब को आप कंट्रोल कर सकते थे। जब ये टेररिस्ट आए हैं तो इन्होंने सबसे पहले ये काम किया है कि जितने मलिक थे, तकरीबन 700 मलिक लेवल के जो लोग थे, उन एल्डर्स जो थे, उनको इन्होंने मार दिया जान से, और कुछ भाग गए वहाँ से, निकल के उस इलाके से चले गए। तो ये वैक्यूम जब क्रिएट हुआ उस इलाके के अंदर, तो इस वैक्यूम को फिल किया उनके मौलवियों ने या मुल्लाज ने, जो कि बहुत ही एक्सट्रीमिस्ट व्यूज रखते थे, जिसकी वजह से ये सारी की सारा जो एरिया है, जो सारा का सारा ट्राइबल सोसाइटी है, वो एक्सट्रीमिस्ट व्यूज की तरफ या तो उसका रुझान हो गया, या फिर वो डंडे के जोर पे उसको, उसके जो एक्सट्रीमिस्ट व्यूज से उनको फॉलो करने उनको मजबूर होना पड़ा। तो मेरे ख्याल में अब ये सिलसिला वहाँ पे काफ़ी हद तक इस पर कंट्रोल कर लिया गया है। ये तमाम लोग जो हैं ये अब यहाँ से जा चुके हैं। इंशाल्लाह दिसंबर तक, जैसे कि गवर्नमेंट ने अनाउंस किया है, ये इंटरनली डिस्प्लेस पर्सनल जो हैं ये वापस अपने अपने इलाकों में आ जाएंगे और ये अपनी दोबारा ज़िंदगी शुरू करेंगे। अब हुकूमत का काम ये है कि इनको रीसेटल करने में, इनको रिहेबिलिटेट करने में, उनमें इनकी मदद करें, इंफ्रास्ट्रक्चर बनाए जिसमें सड़कें हैं, एजुकेशन है, हेल्थ सेक्टर्स हैं, ये तमाम मामला मतलब दोबारा से बेहतर तरीके से बनाए जाने चाहिए। उसके अलावा जो सबसे बड़ा इशू है मेरे नज़दीक, वो ये है कि फाटा को अब पाकिस्तान के मेन स्ट्रीम के अंदर जम होना चाहिए,
बंदोबस्ती इलाकों की तरह
ऐसा बन जाना चाहिए।
सही,
और जो सीआर जो है, जो जो के फ्रंटियर क्राइम रेगुलेशन है, काला कानून है, वो खत्म होना चाहिए। और अब ये बेस्ट मौका है जबकि फौज पूरे फाटा में मौजूद है और कंट्रोल में है और हावी है, इस वक्त मेरे नज़दीक तो फेडरल गवर्नमेंट को ये
ऐसी कोई
चाहिए।
आपको फेडरल पॉलिटिकल मूव नजर आती है पॉलिटिकल इंस्टीट्यूशंस की तरफ से?
अगर मैं इसको ख़त्म कर लूँ कि ये इस वक्त बहुत लाजमी है कि फेडरल गवर्नमेंट इसको फाटा को जम करे, इसमें मर्ज करे पाकिस्तान के अंदर, और जो वहाँ पे सिविल एडमिनिस्ट्रेशन है वहाँ पे असिस्टेंट कमिश्नर्स जाएं, असिस्टेंट कमिश्नर्स जाएं, पुलिस स्टेशन इस्टेब्लिश हों, आपके तहसीलदार पटवारी जाएं, और पूरा जो एक लोकल सिविल गवर्नमेंट का जो एक पूरा सिस्टम है उसको इस्टेब्लिश होना चाहिए। अभी आप सवाद की मिसाल लें, पाकिस्तान आर्मी ने 2 दफ़ा इस इलाके को क्लियर किया है। अब नॉर्मल तरीका तो ये होता है कि आप जो फेडरल गवर्नमेंट है वो आर्मी को एक टूल के तौर पर इस्तेमाल करती है, और आर्मी एक इलाका क्लियर करती है, और उस इलाके को क्लियर करने के बाद सिविल गवर्नमेंट वहां पे आती है और वो लोकल एडमिनिस्ट्रेशन वहां पे एस्टेब्लिश करती है।
सही,
उन्होंने अभी तक सवाल में ये नहीं किया है। मेरे नज़दीक तो हुकूमत को ये काम बहुत ज़रूरी करना चाहिए और फौरी तौर पर फाटा को पाकिस्तान में जम करें, वहां पे सिविल लोकल एडमिनिस्ट्रेशन वहां पे लाएं, FCR को ख़त्म करके पाकिस्तान पिनल कोड वहां पे लगाएं या पाकिस्तान का कानून वहां पे राइज करें, और इन लोगों को मुकम्मल तौर पर पाकिस्तानी बनाकर इनको बिल्कुल अपने नेशनल सोसाइटी के अंदर जम कर लें। ये एक वाहिद तरीका है जिसके साथ ये पाकिस्तान में जितनी भी ये टेररिज्म के जो वाकया हुए हैं उनका आइंदा आने का रास्ता रोका जा सकता है, और ये लोग मेन स्ट्रीम में आए पाकिस्तान के, और पाकिस्तान के का जो कानून है वहाँ पे लागू हो, और जब भी कोई ऐसी हरकत हो और तो ये उसका जवाब कानूनी तौर पर किया जा सके। और आखिरी बात, अगर मुमकिन हो तो ट्राइबल कल्चर में मलिक का जो एक रोल था और मलिक के जो एक स्टेटस था और एक पोजिशन थी, उसको हत्तल इम्कान वापस लाने की कोशिश की जाए।
लेकिन वो कंट्राडिक्ट नहीं करेगी FCR के साथ? या
जी, मेरे कॉन्ट्रोडिक्ट नहीं करेगी वो, इस तरह से नहीं करेगी,
वो
क्योंकि
कल्चरल
अगर मलिक का जो रोल है उसको हम चेंज करेंगे। देखिए, अगर मैं मुझे आप एक मिनट दें, तो जब मैं उस इलाके में गया सर्व करने के लिए, 1980s में बात कर रहा हूँ, तो वहाँ पे मलिक का जो इंट्रोडक्शन होता था कि जी ये 2 रुपये का मलिक है, ये 5 रुपये का मलिक है, ये 10 रुपये का मलिक है, ये 8 आने का मलिक है। तो मैंने कहा भाई ये क्या सिलसिला है वहाँ पे? तो उन्होंने कहा जी के डिपेंडिंग अपॉन द न्यूसेंस वैल्यू ऑफ अ ट्राइब, तो अंग्रेज ने ये इनकी वैल्यूज लगा कर रखी हुई थी, और पॉलिटिकल एजेंट के थ्रू वो इनको जिस कबीले का ज्यादा न्यूसेंस वैल्यू थी उसको 10 रुपये महीना दे दिया, जिसकी कम थी उसको 2 रुपये महीना दे दिया। तो मलिक का काम ये होता था कि वो अपनी ट्राइब को पैसिफाइड रखता था ताकि वो कोई गड़बड़ ना करे, तो इस तरह से अंग्रेज उनको कंट्रोल करता था, और ये सिलसिला अभी तक चल रहा है। मेरे नज़दीक ये सिलसिला चेंज होना चाहिए, और पॉलिटिकल एजेंट की जगह डिप्टी कमिश्नर हो, कमिश्नर हो, असिस्टेंट कमिश्नर्स हो, और वो इन्हीं मलिक्स के थ्रू, बजाय इसके कि उनको उनको पैसे दें और रिश्वत दें, बल्कि इनके इन मलिक्स के थ्रू फैसिलिटेट होते हुए अपना असर और रसूख जो है वो कबीलों के ऊपर लाएं। तो मेरे ख्याल में जो मलिक्स जो हैं ये बहुत ज़बरदस्त कॉन्डुइट बन सकते हैं बिटवीन बहुत जबरदस्त कॉन्टेक्ट पॉइंट बन सकते हैं बिटवीन द ट्राइब्स एंड द गवर्नमेंट।
जी कामरान बुखारी साहब, आपका एनालिसिस, एक तो इंतजामी सतह पे कुछ तब्दीलियों की तजावीज सामने आई हैं ब्रिगेडियर साहब की तरफ से, और दूसरा ये कि कल्चरली और सोसाइटी की सतह पे जो मलिक्स का इंस्टीट्यूशंस था उसको बहाल करने की बात की, आपके ख्याल में कितने इफेक्टिव ये प्रपोजल्स या सजेशन हैं?
देखिए ये अच्छे प्रपोजल्स हैं, ब्रिगेडियर साहब ने जो बात की है, लेकिन इस पे बहुत मजीद काम होने की जरूरत है। इसमें मैं ये ऐड करना चाहूंगा कि देखें बहुत सारे काम करने की जरूरत है। पहले तो ये सोचना है कि जैसे ब्रिगेडियर साहब ने कहा कि जी इनको जम किया जाए पाकिस्तान की जो है फेडरेशन के अंदर, तो किस सूरत हाल में, क्या इनको गिलगित बलूचिस्तान का दर्जा दिया जाएगा, वो वाला स्टेटस होगा, क्या इनको खैबर पख्तूनख्वा का हिस्सा बना दिया जाएगा और यहाँ पर रीडिस्ट्रिक्टिंग होगी और जो है डिस्ट्रिक्ट्स कायम हो जाएंगे। मैं समझता हूँ पॉलिटिकल पार्टीज को इस इलाके में जाना चाहिए अब जबकि उन इलाकों में कम से कम जहाँ पर सेफ्टी है, सिक्योरिटी है, शुमाली जनूबी वजीरस्तान के अंदर पाक अफवाज ने जो है ना फौज रोड बिल्डिंग की है, वो बहुत एक अच्छा लेवल जो है ना एक काम हुआ है। फिर ये है कि स्कूल्स खोलने की जरूरत है, इनको नेशनल जो इलेक्ट्रिक ग्रिड है उनके साथ कनेक्ट करने की जरूरत है, सिविल सोसाइटी की ऑर्गेनाइजेशंस को वहां जाके काम करने की जरूरत है दीगर लेवल के ऊपर। तो ट्राइबल कल्चर को आप जो ना डिसमेंटल ना करें, उसको चलने दें और उसको स्लो ग्रेजुअली इवॉल्व करने दें कि हाँ भाई वो मॉडर्निटी की तरफ आए, और लेकिन ये है कि आप इनको पॉलिटिकली और फाइनेंशियली इकोनॉमिकली और सोशली जो है वो बेटर इंटीग्रेट करने के बहुत सारे तरीके हैं। स्कूल्स का बहुत बड़ा अहम किरदार होगा क्योंकि यहाँ पर एक चीज जो बार बार सामने आती है वो ये है कि बहुत सारे जो लोग हैं इस इलाके के वो जो है मतलब उन्होंने जो जो गिर्द नवा के जो स्कूल हैं जैसे कि जो है जो डिफरेंट डिस्ट्रिक्ट्स हैं पेशावर कोहाट डेरा इस्माइल खान वगैरह, वो जितनी बेल्ट है वहाँ के स्कूलों में और यहाँ की तालीम में बहुत बड़ा जमीन आसमान का फर्क है। तो ये सारे काम करने की जरूरत है, लेकिन जैसे ब्रिगेडियर साहब ने कहा इसमें पॉलिटिकल फोर्सेस का काम करना ज्यादा जरूरी है। फौज जो है क्लियर कर सकती है, होल्ड कर सकती है, किसी हद तक बिल्ड भी कर सकती है जैसे सड़कों की बात हुई, इंफ्रास्ट्रक्चर की, लेकिन अल्टीमेटली जो है ये एक पॉलिटिकल और सिविल सोसाइटी इनिशिएटिव होना चाहिए।
अब हम आते हैं इसी सेगमेंट के दूसरे हिस्से की जानिब जिसमें अफगानिस्तान पे हम एक नज़र डालेंगे। वहाँ पे नंगरहार के अंदर इस्लामिक स्टेट या दाइश का एक मुबैना कमांडर जिसका नाम अताउल्ला बताया जा रहा है, इतलात ये हैं कि उसने अपने ही 11 साथियों को कत्ल कर दिया है, गोलियां मारकर हलाक कर दिया है। बाहर ये एक इंसिडेंट है लेकिन इस तरह के और बहुत सारे वाकयात गाए गाए रिपोर्ट होते रहते हैं। तालिबान के अंदर इख्तलाफात की खबरें हों या यहाँ तक कि आपस में एक दूसरे पे बंदूक उठाने या असलाह उठाने की बात हो, और इसी तरह दाइश, फिर मजीद ये कि दाइश और तालिबान इन ग्रुपों के दरमियान भी आपस में इख्तलाफात और झगड़ों की इतलात मिलती रहती हैं। एक तो ये जानेंगे कि इटसेल्फ इन अस्करियत पसंद तंजीमों के अंदर जो निज़ाम कार है उसके अंदर वो क्या मसाइल हैं जो इनको कमज़ोर कर सकते हैं, या फिर रियासत के जो इदारे हैं वो उसमें किस हद तक पेनिट्रेट करके इन इदारों को मज़ीद कमज़ोर करने का सबब बन सकते हैं। कामरान बुखारी साहब और ब्रिगेडियर इमरान मलिक साहब हमारे साथ हैं, उनसे हम एनालिसिस लेंगे। कामरान बुखारी साहब, ये जो अभी रिसेंटली दाइश के अपने कमांडर के हाथों अपने 11 साथियों की हलाकत या उनके कत्ल का वाक्य सामने आया है, इसको बस एक मामूल की बात समझी जाए या ये एक गैर मामूली वाक्य है अफगानिस्तान के पस मंजर में?
देखें, ना ही ये कोई बहुत ज्यादा गैर मामूली है और ना ही ये मामूल है, ये कहीं दरमियान में है। उसकी वजह ये है कि हमें और जगहों से भी इत्तलात हैं इराक सीरिया के अंदर से कि दाइश का जो है वो एक सिस्टम ऐसा है कि वो एग्जाम्पल सेट करते हैं कि भाई अगर उनके अंदर जो है वो इनसबॉर्डिनेशन है तो वो जो जो लोग इनसबॉर्डिनेशन दिखाते हैं फिर उनका वो एग्जाम्पल बनाते हैं और बहुत ही सीवियर किस्म की जो है ना पनिशमेंट, यानी उनको कत्ल किया जाता है, बीहेड किया जाता है। तो एक तो ये एंगल है, दूसरा एंगल ये है कि देखें इस तरह के कत्ल करना जो है वो मैं अफसोस से कहूंगा कि उस इलाके का कल्चर है, मतलब ये तो आज का कल्चर नहीं है, तो सदियों का कल्चर है कि इस तरीके से लोगों को हलाक किया जाता है। अब ये खबर आ जाती है साथ में उसके ऊपर एक आइसिस का एंगल भी आ जाता है तो ये एक दिलचस्प रिपोर्ट बन जाती है। तो ये मैं समझता हूँ कि एक तरह से जो है मामूल का हिस्सा भी है और थोड़ा सा गैर मामूली भी है। जो गैर मामूली एलिमेंट है, जो जहां तक मेरी समझ में है, देखें हमारे पास ज्यादा इत्तलात नहीं है इस वाकये के बारे में, बहुत ही जो है ना पिथी डिटेल्स है, तो उस रोशनी में मुझे तो यही समझ आती है कि एक तरह से अगर अफगानिस्तान के अंदर या अफगानिस्तान पाकिस्तान दोनों को ले लिया जाए, जहां पर ये जो ज्यादातर ये जो तालिबान फिनोमेनन है या पश्तून मिलिटेंसी है, चाहे वो दाइश है, चाहे टीटीपी है, चाहे और ग्रो हैं, अफगान तालिबान के जो दो धड़ हैं और दीगर और एलिमेंट्स हैं, फिर दाइश भी बीच में आ गई है, इसने जो है क्राइसिस क्रिएट कर दिया है कि यहाँ पर अब बहुत ज्यादा फैक्शनलाइजेशन हो चुकी है।
सही।
फिर इसमें यह है कि लोकल लेवल के ऊपर जो कमांडर है वो एक तरह से खुद मुख्तार होता है, वो जो है वो हायरार्की की जो लीडरशिप है, जो बड़े पैमाने पे जो है जैसे सूबे का कोई जनरल लीडर हो गया या सेंट्रल लीडरशिप है, उसका अमल दखल रोजमर्रा की जिंदगी में बहुत कम होता है।
सही।
तो ये फैक्शनलाइजेशन और जो ऑपरेशनल प्रोसीजर्स हैं, इनकी वजह से जो है बहुत ज्यादा एक तरह से फ्रेगमेंटेशन हुई है और लोग साइड स्विच कर रहे हैं बहुत तेजी से। तो मैं समझता हूँ उस जो है पसे मंजर में अगर चीज को देखा जाए तो ये बात समझ में आती है।
ब्रिगेडियर इमरान मलिक साहब, आपका एनालिसिस, तालिबान फ्रैक्शंस हों या उनके अंदर इख्तलाफात की बातें हों या फिर दाइश, इसके ग्रुप उनका आपस में लड़ना।
देखिए, ये जो अब आप अभी अफगानिस्तान की अगर आप सूरत हाल देखें तो बहुत ही मखदूश किस्म की सूरत हाल है उधर। अगर आप उनकी नेशनल यूनिटी गवर्नमेंट को देखें तो उसमें भी यूनिटी ऑफ कमांड नहीं है, उनके भी जितने भी डिसीशन हो रहे हैं वो स्प्लिट डिसीशन हो रहे हैं। फिर आप ये देखें कि कितनी कॉन्फ्लिक्टिंग या कंट्रास्टिंग फोर्सेज हैं जो कि अफगानिस्तान के अंदर एक दूसरे के खिलाफ बरसरे पेकार हैं। उसमें आप हकानी नेटवर्क देखें, अफगान तालिबान देखें, टीटीपी देखें, पाकिस्तान से जो लोग गए हैं वहाँ पे और वहाँ पे उन्होंने पनाह हासिल की हुई है, दाइश या आईएस है, अलकायदा की रेमिनेंट्स हैं, अफगान नेशनल सिक्योरिटी फोर्सेज हैं, नेटो की कुछ फोर्सेज हैं जो कि वहाँ पे मौजूद हैं। अब ये तमाम फोर्सेज जो हैं ये अपने अपने जंग लड़ रहे हैं, इनके अलावा वहाँ पे माफियाज हैं, इनके अलावा वॉरलॉर्ड्स हैं, इनके अलावा ट्राइबल चीफ्टन्स हैं जिनके अपने अपने स्फीयर्स ऑफ इन्फ्लुएंस हैं, छोटी छोटी उनकी फीफडम्स हैं और वो उसके अंदर किसी की मुदाखलत को बिल्कुल एक्सेप्ट नहीं करते।
सही।
और सबसे इम्पोर्टेंट बात जो है यहाँ पे कि अफगानिस्तान के अंदर एक वॉर इकोनॉमी है, कुछ हल्के हैं वहाँ पे जो कि इस जंग से फायदा उठा रहे हैं, जैसे उन इस जंग से वो बहुत ज्यादा माली फायदा उठा रहे हैं।
सही।
तो वो किसी सूरत में ये नहीं चाहेंगे कि उनकी जो आमदन है वो किसी तरह से कम हो जाए। उसके अलावा ड्रग्स का ट्रेड है, ओपीएम प्रोड्यूस हो रही है वहाँ पे बेशुमार, और उसके बाद हीरोइन में वो कन्वर्ट हो गए, मतलब स्मगल हो रही है, नॉट एक्सपोर्ट, स्मगल हो रही है। तो ये मुख्तलिफ जो वहाँ पे लोगों के अपने इंटरेस्ट हैं वो क्लैश कर रहे हैं और उसी की वजह यह है कि आप अभी तक किसी भी तरह से इसका कोई हल नहीं निकाल सक रहे हैं। जब भी ऐसी कोई सिचुएशन हो तो उसमें हल उस वक्त निकलता है कि जब कोई एक पार्टी या एक ग्रुप या दो तीन पार्टियां मिलकर वो यूनिफाई होकर एक वो अनअसेलेबल पोजीशन इख्तियार कर लें और ऐसी पोजीशन ऑफ स्ट्रेंथ में आ जाएं कि वहाँ से वो अपनी विल जो है वो बाकी लोगों के ऊपर पोज कर सकें। तो ना तो अमेरिकन ये कर सके 1.5 लाख आदमी अपने फोर्सेस के साथ, ना अफगान नेशनल गवर्नमेंट ये कर सकी है, ना हकानी नेटवर्क वाले कर सके हैं, ना अफगान तालिबान, ना अब दाइश है, कोई भी ये एक ऐसी पोजीशन में नहीं आ सका ग्रुप कि वो अपनी विल जो है वो इम्पोज कर सके। तो मेरे ख्याल में ये सूरत हाल अगर तो जब तक कोई एक आध पार्टी एक आध ग्रुप मुकम्मल तौर पर हावी नहीं हो जाता, ये सूरत हाल ऐसे ही चलती रहेगी और ये इनके आपस के जो हैं मामलात ये लड़ाई झगड़े में ही इनका नतीजा निकलता रहेगा। जहाँ तक बात है ये आईएस कमांडर की जिसने 11 लोग मारे हैं, तो उसमें मतलब आप समझ, ये जो मैं आपको बात बताऊंगा इससे आपको अंदाजा होगा कि इनकी लोगों की सोच क्या है।
सही।
ये एक नाम उसका लिया जा रहा है जमीन जान, ऑल्सो नोन एज अबू बकर, तो इसका भाई था तालिबान के साथ वो जंग कर रहा था। मतलब एक भाई जो है वो आईएस का कमांडर है और दूसरा भाई जो है वो तालिबान के साथ है।
अच्छा।
तो तालिबान के साथ जो भाई था उसको आईएस वालों ने मार दिया, तो इसने जिच होकर उसका बदला लेने के लिए अपने 11 बंदे जो कि आईएस के थे उनको मार दिए। तो जब भाग रहा था तो वहां पर ये तालिबान से इसकी मुठभेड़ हुई और उन्होंने इसको जख्मी हालत में पकड़ लिया है। तो अब ये तालिबान के पास है, तो ये एक इंडिकेटर है कि वहां पे कितनी बिल्कुल ना समझ आने वाली सिचुएशन है। एक बहुत ही केओस है, कंफ्यूजन है, कोई कंट्रोल नहीं है किसी का और बिल्कुल क्या समझना चाहिए कि एक अनकंट्रोलेबल सॉर्ट ऑफ सिचुएशन है। तो इसके लिए मेरे ख्याल में लाजमी ये है कि जब ये कोऑर्डिनेटरल कोऑर्डिनेशन ग्रुप वाले लोग बैठते हैं तो इसका हल ये निकालें कि तमाम पार्टीज जो हैं बजाय इसके कि नेगोशिएशन की तरफ जाएं वो सब के सब कॉम्प्रोमाइज की तरफ जाएं।
بہت شکریہ جی بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ رہیے گا. کامران بخاری صاحب آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا اور ہمارے ساتھ موجود رہے. سامعین ایک بریک ہم لیں گے, بریک کے بعد جب واپس آئیں گے تو بات کریں گے پاکستان اس کی یہ خواہش کہ وہ نیوکلیئر سپلائر گروپ کا حصہ بنے, اس کے لیے باقاعدہ فارمل درخواست دے دی گئی ہے. ایک بریک کے بعد اس کا انالیسز لیتے ہیں, پاکستان کی یہ تقاضا یا ضرورت کیوں ہے اور انٹرنیشنل معیارات یا اسٹینڈرڈز اس بارے میں کیا ہیں.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ کیا اس کی وجہ اسلاموفوبیا ہے, کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن ود کنٹریز لائک پاکستان وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں طلب نہ کر سکے.
غیر جانبدار بحث.
ریمنڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہانگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروگرام کے حصے میں ہم بات کریں گے پاکستان بین الاقوامی نیوکلیئر سپلائر گروپ اس کا حصہ بننا چاہتا ہے اور اس کے لیے پاکستان نے باضابطہ طور پہ درخواست دے دی ہے. آسٹریا میں پاکستان کے سفیر انہوں نے گروپ کے چیئرمین کے نام ایک خط میں پاکستان کی اس خواہش کا یا اظہار کیا ہے اور اس شمولیت کا فیصلہ وسیع پیمانے پر تباہی پھیلانے والے ہتھیاروں کے پھیلاؤ اور ان کی فراہمی کو روکنے کی بین الاقوامی کوششوں کے لیے پاکستان کی ٹھوس حمایت کو ظاہر کرتا ہے. یہ پاکستان کا ورژن ہے اور پاکستان ایک عرصے سے اس گروپ کا حصہ بننا چاہتا تھا. ماہرین کی رائے اس بارے میں یہ ہے کہ ایک طرف تو پاکستان کے اوپر بڑا سخت یہ تنقید بھی کی جاتی ہے اور دوسری جانب پاکستان کا جو جوہری پروگرام ہے اس بارے میں یہ تشویش بھی ہوتی ہے کہ پاکستان کا جو پروگرام ہے وہ مکمل طور پہ ایسا جو نیوکلیئر نان پرولیفریشنز کے حوالے سے جو اسٹینڈرڈ سیٹ کیے گئے ہیں وہاں پہ کہیں نہ کہیں کچھ نہ کچھ کمیاں موجود ہیں اور پاکستان کے اس پروگرام کو ایک تشکیک اس کے اوپر رہتی ہے. لیکن دوسری طرف گائے گائے ہمیں امریکہ ہو یا دیگر انٹرنیشنل کمیونٹی اس کی جانب سے ایسے بیانات بھی سامنے آتے ہیں جس میں وہ انڈورس کرتے ہیں, توثیق کرتے ہیں کہ پاکستان کا نظام, پاکستان کا نیوکلیئر پروگرام اور اس کی جو کمانڈ اینڈ کنٹرول ہے وہ بہت ٹرانسپیرنٹ ہے اور اس کی جو وہ بہت مضبوط ہے اور اس کو بریچ نہیں کیا جا سکتا ہے. پاکستان نے ان حالات میں یہ کیوں خواہش ظاہر کی ہے؟ بعض لوگوں کا یہ خیال ہے, تجزیہ کاروں کا خیال ہے کہ چونکہ بھارت وہ بھی اسی گروپ کا حصہ بن رہا ہے یا بننا چاہ رہا ہے تو پاکستان وہاں پہ بھی اس کے ساتھ ایک برابری کی سطح پہ اس گروپ میں اپنی شمولیت کا خواہش مند ہے. کیا رسپانس آ سکتا ہے انٹرنیشنلی, اس کا انالیسس کریں گے ہمارے ایکسپرٹس. بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ پہلے سے موجود ہیں اور ڈاکٹر ظفر نواز جسپال صاحب نے ہمیں جوائن کیا ہے, ایکسپرٹ انٹرنیشنل ریلیشنز, اور ان کی تحقیقات میں نیوکلیئر ایشوز وہ بڑی ایک پرائیورٹی لسٹ میں ہے. ڈاکٹر ظفر نواز جسپال صاحب بہت شکریہ آپ کا, آپ نے جوائن کیا, بریگیڈیئر صاحب پہلے سے ہمارے ساتھ موجود ہیں. پہلے تو ڈاکٹر جسپال صاحب آپ ہمیں بتائیے گا کہ نیوکلیئر سپلائر گروپ بنیادی طور پہ اس کی جو گائیڈ لائنز کیا ہیں اور پاکستان ان معیارات پہ یا ان اسٹینڈرڈس پہ کیسے پورا اترتا ہے, کیونکہ پاکستان اس گروپ کا حصہ بننا چاہتا ہے. بنیادی ذمہ داری اس گروپ کی یہی ہے کہ نیوکلیئر جو میٹیریل ہے اس کو بریچ نہ کیا جا سکے, اس کا عدم پھیلاؤ اس کی ترجیحات کا حصہ ہوتا ہے.
نہیں دیکھیں اس کو ہمیں سمجھنے کی ضرورت ہے, جب ہم دیکھتے ہیں نیوکلیئر سپلائر گروپ, نیوکلیئر سپلائر گروپ کی پراؤڈ ریسپانسبلٹی ہے 1975 سے جب یہ بڑا, یونائٹڈ اسٹیٹس نے اس کے اوپر لابنگ کی اور 1978 سے یہ ورک کر رہا ہے. اس کا جو پرائمری آبجیکٹیو ہے وہ یہ ہے کہ اگر آپ دیکھیں نیوکلیئر ٹیکنالوجی ایک ڈوئل یوز ٹیکنالوجی ہے اور اس میں انہوں نے یہ رکھا, اور انڈیا نے 1974 میں جو اپنا ٹیسٹ کیا تھا تو وہ انہوں نے اس نے آئی یہ سیف گارڈ کا جو انڈر ریئیکٹر تھا سائرس, اس میں سے اس کا سیٹ فیول یوز کیا تھا. تو لہٰذا اس وقت ایک انٹرنیشنل کمیونٹی میں لیڈ بائی یونائٹڈ اسٹیٹ یہ ایک ایگریمنٹ ہوا کہ اینڈ کوئی بھی اسٹیٹ جس کے پاس نیوکلیئر مٹیریل ہے, نیوکلیئر ٹیکنالوجی ہے, वो दूसरी स्टेट को जब ये ट्रांसफर करेगी तो वो ये इंश्योर करेगी कि वहां पे कंप्रिहेंसिव सेफगार्ड्स हो और वो स्टेट इसकी डुअल यूज वाली नेचर को एक्सप्लॉइट ना करे। उसके अंदर उन्होंने एक आइटम नंबर वन लिस्ट रख दी और एक आइटम नंबर टू रख दी, एक ऐसे मटेरियल लिस्ट जो के बहुत ज्यादा सेंसिटिव है और दूसरे वो है। तो आप एक आसान अल्फाज में हम कह सकते हैं न्यूक्लियर सप्लायर ग्रुप का प्राइमरी ऑब्जेक्टिव है कि न्यूक्लियर टेक्नोलॉजी जो पीसफुल यूज के लिए यूज होती है उसको तो सप्लाई किया जाए मगर उसको मिलिट्री पर्पज के लिए यूज ना किया जाए जो भी इसमें रिसीपिएंट स्टेट हो। तो लिहाजा ये एनएसजी का ये इस पे मेन इसका ऑब्जेक्टिव है और इसी पे कार्यरत रहती है।
ठीक है, और पाकिस्तान आपके ख्याल में क्या इन स्टैंडर्ड्स को मीट करता है जो वहाँ पे सेट किए गए हैं? पाकिस्तान उस क्राइटेरिया पे पूरा उतरता है? और अगर पाकिस्तान का ये ख्याल है तो किन बुनियादों पे है?
देखिए, पाकिस्तान इस वक्त किसी भी ट्रीटी का इस तरह मेंबर नहीं है मगर पाकिस्तान ने यूनाइटेड नेशन सिक्योरिटी काउंसिल रेजोल्यूशन 1540 जो 2004 में आई थी उसके तहत अपने एक्सपोर्ट कंट्रोल लॉ जो है वो एस्टैब्लिश किया और उसकी गाइडलाइन के मुताबिक उसको दोबारा रिवाइज किया और ये इसका लॉ जो है डोमेस्टिक लॉ वो इस वक्त एक आप कह सके रेफर्ड ऑब्जेक्ट बन गया है यूनाइटेड नेशन के अंदर, यानी कि एक बहुत अच्छा समझा जाता है। दूसरा ये कि पाकिस्तान इस वक्त ए टू जी जो फुल न्यूक्लियर फ्यूल साइकिल टेक्नोलॉजी है खास तौर पे मैन पावर एक्सपर्टाइज है उसके अंदर एक महारत रखता है। तीसरी बात यह है कि जब न्यूक्लियर सिक्योरिटी समिट का ओबामा एडमिनिस्ट्रेशन ने इनिशिएटिव लिया मार्च 2010 में, उस वक्त पाकिस्तान के जो प्राइम मिनिस्टर्स को वहां पे को दावत दी गई तो वहां पे पाकिस्तान ने कैटेगोरिकली कहा कि हम न्यूक्लियर सिक्योरिटी समिट के ऑब्जेक्टिव्स को सपोर्ट करेंगे और साथ साथ हम दुनिया को अपना अपने एक्सपर्टाइज से बेनिफिट भी देंगे और फिर पाकिस्तान ने अपने यहाँ पे एक सेंटर ऑफ एक्सीलेंस भी इस्टेब्लिश किया जिसमें अब बहुत लोग ट्रेनिंग के लिए आ रहे हैं। लिहाजा जो एनएसजी के मेंबर्स की जो क्वालिफिकेशन है इवन वो कोई एक स्मॉल आइटम भी बना रहा है तो वो भी इसका मेंबर बन सकता है जो न्यूक्लियर टेक्नोलॉजी के या न्यूक्लियर रिएक्टर इंडस्ट्री में यूज हो सके, तो पाकिस्तान इस हिसाब से क्वालिफाई करता है। दूसरी चीज ये है कि ये जो कहना है कि सेफ्टी एंड सिक्योरिटी वो हमारा इंटरनल है। देखिए, अगर आप न्यूक्लियर सप्लायर ग्रुप के मेंबर नहीं भी बनते
तो भी
अगर कोई स्टेट तैयार हो जाती है हमारे से ये लेने के लिए न्यूक्लियर टेक्नोलॉजी और हम उसको दे देते तो हमारे पे कोई चीज लागू नहीं है क्योंकि 1540 के तहत सिर्फ हम नॉन स्टेट एक्टर के साथ डील नहीं कर सकते। ऑलरेडी इंडिया ने भी वियतनाम को टेक्नोलॉजी दी है, उसने श्रीलंका को भी दी है, तो ये एक ट्रेंड्स है। तो न्यूक्लियर सप्लायर ग्रुप का मेंबर बनना एक बेसिकली स्टेचर है और अपने आप को सबमिट करना है रूल्स एंड रेगुलेशन के अंदर, अदरवाइज ये कोई बाइंडिंग नहीं है न्यूक्लियर ट्रेड के लिए।
जी ब्रिगेडियर इमरान मलिक साहब, आपका एनालिसिस चाहूंगा, पाकिस्तान इन हालात में क्यों जरूरी महसूस करता है कि उसको इस ग्रुप का हिस्सा होना चाहिए और पाकिस्तान के सामने इसमें मफादात उसके पेश नजर क्या है?
देखिए जी, सबसे पहली बात तो यह है कि हमें तो ये इसको इस तनाजुर में देखना चाहिए कि ये न्यूक्लियर सप्लायर ग्रुप जो है ये बना क्यों था और जो इस दुनिया में या इंटरनेशनल अरीना में अगर देखा जाए तो हु वाज द ओरिजिनल प्रोलिफरेटर ऑफ न्यूक्लियर टेक्नोलॉजी, दैट वाज इंडिया। इंडिया ने सबसे पहले 1974 बल्कि उससे पहले से ही जो कनाडा और यूनाइटेड स्टेट्स ने जो इनको सेरेस एक न्यूक्लियर रिएक्टर प्रोवाइड किया था वहां से उन्होंने सब टेक्नोलॉजी और मटेरियल न्यूक्लियर फ्यूल वगैरह न्यूक्लियर मटेरियल वहां से चोरी किया और उसके बाद उन्होंने अपना 74 में धमाका किया जिसके वजह से न्यूक्लियर सप्लायर्स ग्रुप जो है वो वजूद में आया। तो अब जो बात हमें समझ में नहीं आ रही है कि एक ग्रुप एक अदारा जो बना ही उनके खिलाफ है, उनकी कार्रवाई के खिलाफ है, आप उसके ही उसको मेंबर बनाने के लिए आप तमाम रूल्स और रेगुलेशंस को बालाए ताक रखते हुए एक कि जी आप उसको इसका मेंबर बनाएं। अभी आप ये देखें कि इंडिया को जो फैसिलिटीज प्रोवाइड कर रहे हैं यूनाइटेड स्टेट्स और इंटरनेशनल कम्युनिटी, उन्होंने उनके जो 14 रिएक्टर्स जो है वो इंटरनेशनल एटॉमिक एनर्जी कमीशन के ओवरसाइट में आ गए हैं मगर 8 जो कि मिलिट्री पर्पजेस के लिए हैं वो बिल्कुल उससे बाहर है। दूसरी बात यह है कि उसको अलाउ कर दिया है न्यूक्लियर सप्लायर्स ग्रुप के थ्रू कि आप इन तमाम ममालिक से आप यूरेनियम या एटॉमिक फ्यूल जो है वो आप इंपोर्ट कर सकते हैं। तो वो तो इम्पोर्ट हो जाएंगे उनके सिविलियन न्यूक्लियर प्रोग्राम के लिए. तो जो उनकी अपनी इंडिजिनस प्रोडक्शन है वो सारी की सारी फिर उनके मिलिट्री न्यूक्लियर प्रोग्राम की तरफ चली जाएगी, उनके वेपन्स प्रोग्राम की तरफ चली जाएगी. तो ये एक बहुत बड़ा फ्लॉ है इस तमाम अप्रोच के अंदर, जो कि और उसका सबसे ज्यादा इफेक्ट जो है वो पाकिस्तान के ऊपर होगा. जो बैलेंस ऑफ पावर है साउथ एशिया में वो बिल्कुल तबाह बर्बाद हो जाएगा. उसके अलावा मैं आपकी तवज्जो दिलाना चाहूंगा, एक उनका शहर नया बन रहा है चालाकेरे, जो कि कर्नाटक में है, और वहां पे एक समझ लें कि एक न्यूक्लियर टेक्नोलॉजी की एक सिटी तामीर हो रही है, जो कि यूरेनियम फ्यूल्स बनाएगी उनकी न्यूक्लियर सबमरीन फ्लीट के लिए, जो कि वहां पे न्यूक्लियर मिसाइल्स के लिए उनके लिए न्यूक्लियर वॉरियर्स बनेंगे और मिसाइल सिस्टम्स वहां पे बनेंगे. उसके अलावा वहां पे थर्मो न्यूक्लियर वेपन सिस्टम्स बनाने का इनका प्रोग्राम है. तो ये सारा के सारा जो सिस्टम है या जो ऑर्गेनाइजेशन है इंडियन न्यूक्लियर प्रोग्राम की, वो सब की सब सपोर्ट हो रही है न्यूक्लियर सप्लायर्स ग्रुप की तरफ से और अमेरिका की तरफ से. और वो चाइना की आप समझिए कि बोझे चाइना में वो इतने ज्यादा आगे जा चुके हैं कि वो ये महसूस नहीं कर रहे कि इसका इसके आपके रिसर्च क्या होंगे या इसके साइड इफेक्ट क्या होंगे और रीजन के अंदर और पाकिस्तान
तस्दीक करती है या वेरीफाई करती है कि अगर भारत जिसकी एप्लीकेशन को रिव्यू किया जा रहा है अगर वो इसका हिस्सा बन जाता है तो इससे पाकिस्तान जो है उसकी भी एक तरह से वो एंटेगनाइज होगा, ये कंसर्न थे. तो दैट मीन्स की वो काफी हद तक दुरुस्त है.
ये बात सही है, नहीं उसमें एंटागोनाइज होने वाली बात नहीं है. अभी आप इसमें एक बात चीज है जो आई थिंक असल पॉइंट है, वो है फेयर एंड जस्ट एप्लीकेशन ऑफ इंटरनेशनल रिजीम एंड इंटरनेशनल लॉज. कि बैन अलावामी कानून जो है और रिजीम जो है उनका एक मुनसफाना अंदाज में उसका इतलाक होना चाहिए. अभी अगर पाकिस्तान को इस बात की सजा मिल रही है कि वो किसी जमाने में प्रोलिफरेशन के उसके ऊपर इल्जाम लगता है, तो हिंदुस्तान पे सबसे ज्यादा सबसे पहला इसका मुजरिम है. इसके ऊपर इतलाक क्यों नहीं हो रहा है इन तमाम इंटरनेशनल रिजीम्स का? तो ये बात सोचने की है. और जो सबसे इंपॉर्टेंट बात मेरे नजदीक वो ये है कि पाकिस्तान खुद कह रहा है इंटरनेशनल कम्युनिटी को कि मुझे एंगेज करो, मुझे एंगेज करो, तो मैं फिर आपके साथ जब मिल जाऊंगा मेरे जो डिसीशन हैं मेरे जो पॉलिसीज हैं आप उसके ऊपर असरअंदाज हो सकते हो. अगर आप पाकिस्तान को कोने में धकेल देंगे और वो जैसे आपने बहुत करेक्टली कहा कि वो एंटरगनाइज हो जाएगा तो वो फिर इंटरनेशनल कम्युनिटी की बात ही सुनेगा. पाकिस्तान इंटरनेशनल कम्युनिटी का हिस्सा बन रहा है. इंटरनेशनल कम्युनिटी उसको धकेल कर नॉर्थ कोरिया क्यों बनाना चाह रही है? और ये एक अनजस्ट अनफेयर अप्रोच है इनकी इंटरनेशनल कम्युनिटी की और खासतौर पर यूनाइटेड स्टेट्स की कि वो बुक ऑफ चाइना में हिंदुस्तान को इतना ज्यादा सपोर्ट कर रहा है कि वो इस बात के बिल्कुल आंखें बंद किए हुए हैं कि इसके साइड इफेक्ट रीजन में और एक्स्ट्रा रीजनल जो जो एरियाज हैं उसमें क्या होगा.
डॉक्टर जफर नवाज जसपाल साहब आप ये बताइएगा, पहले भी ये कहा जाता है कि पाकिस्तान की डिफेंस पॉलिसीज हों या न्यूक्लियर प्रोग्राम हो वो बहुत हद तक इंडिया सेंट्रिक है, ये जो एप्लीकेशन है ये ख्वाहिश है, क्या ये भी उसी पस मंजर में है? एक बात. और दूसरा इसका जाविया ये बताइएगा कि जनरली ये तो खैर न्यूक्लियर सप्लायर ग्रुप में शामिल होना आपने उसको बड़ी वजाहत से बैन किया है, लेकिन जनरली भी पाकिस्तान के प्रोग्राम के रेफरेंस में जो तशवीश है, या अभी इवन ये भी रिपोर्ट्स आ रही थी कि पाकिस्तान गालिबन दुनिया का तीसरा बड़ा न्यूक्लियर पावर का हामिल या न्यूक्लियर आर्सनल का हामिल मुल्क बनने जा रहा है, इस रेफरेंस में जो दुनिया के कंसर्न्स हैं उनको कैसे एड्रेस किया जा रहा है?
देखिए भाई, पहली बात तो यह है कि दो चीजें हमें बिल्कुल क्लियर करनी चाहिए. एक तो जो पाकिस्तान का न्यूक्लियर वेपन प्रोग्राम है वो बिल्कुल इंडो सेंट्रिक है. पाकिस्तान ने कभी यह हाइड नहीं किया और पाकिस्तान की जो ऑफिशियल पॉलिसी है वो ये है कि जी कि हमने जो न्यूक्लियर वेपन बनाया है वो अपने डिफेंस के लिए बनाया है और इंडिया का जो एक अग्रेसिव डिजाइन है या इंडिया का जो मिलिट्री माइट है उसको चेक करने के लिए बनाया है. ये तो बात यहाँ खत्म होगी. दूसरा है कि पाकिस्तान की ये भी पॉलिसी क्लियर है कि हमने जो न्यूक्लियर टेक्नोलॉजी का जो पीसफुल प्रोग्राम है वो अपने लोगों की प्रॉस्पेरिटी के लिए रखा हुआ है और हम उसमें बाकी दुनिया के साथ कॉपरेट भी करना चाहते हैं. यहाँ पे हमें ये नहीं भूलना चाहिए इस वक्त न्यूक्लियर कमर्शियल जो या न्यूक्लियर एक जो आप कह सकते हैं मार्केट है वो ग्रेजुअली इमर्ज हो रही है. ठीक है, उसमें एक डेंट आया था जब फुकुशिमा का हादसा, फुकुशिमा डियाची का एक डिजास्टर हुआ सुनामी की वजह से, मगर उसके बाद से दोबारा
اس وقت خاص طور پہ ایشیا میں نیوکلیئر انڈسٹری ایک دوبارہ مومنٹم گین کر رہی ہے, اور پاکستان ایک نیوکلیئر ٹیکنالوجی کے لیے ایڈوانس کنٹری ہونے کے ناطے سے ڈیفینیٹلی اپنی اس ٹیکنالوجی سے اور اپنی اس چیز سے بینیفٹ اٹھانا چاہے گا. تو لہذا اس میں بینیفٹ اٹھانا اور اس کا ممبر بننا کوئی یہ انڈیا سینٹرک نہیں ہے, یہ اس کا ایک اپنا, جس طرح آپ کہہ سکتے کوئی بھی ایکسپورٹنگ کنٹری یا ایکسپورٹ میں جانا چاہتی ہے وہ یہ اس کا آبجیکٹو ہے. اس میں انڈیا کے ساتھ لنک کرنا وہ ایک نیچرل چیز ہے کہ این ایس جی میں انڈیا بھی اپلائی کر رہا ہے, ہم بھی کر رہے ہیں, دونوں کا ایک فیچر ہے. کہ
اب یہ اپلیکیشن چلی گئی دونوں طرف سے, آپ کے خیال میں یہ جو گروپ ہے وہ کس معیار کے ساتھ ریویو کرے گا اور ممکنہ ڈیسیژن کیا ہو سکتا ہے؟
اس وقت انٹرنیشنل جو این ایس جی کے جو نارمز ہیں یا جو لاز وہ فالو کرتا ہے اس میں تو یہ ہے کہ وہ صرف اس کو ممبر شپ دے گا جو این پی نیوکلیئر نان پروفیشن ٹریٹی آف 1962 کا ممبر ہے. اگر اس کا جو اسٹیٹ ممبر نہیں ہے آج تک اس کو انہوں نے اس کی ممبر شپ نہیں دی. مگر اب یہ دو پہلی دفعہ اسٹیٹس آ گئی ہیں جو کہ نیوکلیئر ٹیکنالوجی میں بہت ایڈوانس ہے, انڈیا بھی بہت ایڈوانس ہے اور پاکستان بھی بہت ایڈوانس ہے, اور اس وقت ولنگ بھی ہے اور اس وقت ان کی ڈیزائر بھی ہے کہ ہم نیوکلیئر ٹریڈ میں جائیں, جبکہ باقی اسٹیٹس کر رہی ہیں. تو اس میں اگر وہ اس کی ممبر شپ ڈیمانڈ کرتی ہیں تو جو کرائٹیریا ہے اس میں نیدر انڈیا نور پاکستان اس وقت فالو نہیں کرتا, مگر اس میں امینڈمنٹ کرنی پڑے گی. اگر امینڈمنٹ کی جاتی ہے تو دونوں کو اس کا ممبر بنانا پڑے گا. دوسرا جو سوال آپ نے کیا وہ بڑا کریٹیکل ہے کہ کیا پاکستان کی ریکارڈ یا سیفٹی سیکیورٹی, بھائی پاکستان میں تو ابھی تک کوئی حادثہ ہی نہیں ہوا. اگر آپ دیکھیں آرمز کنٹرول ٹوڈے نے نیوکلیئر سیکیورٹی سمٹ سے پہلے مارچ میں ایک رپورٹ لانچ کی جو اس میں بڑے اچھے چیک لسٹ کی کہ کون کون سی اسٹیٹ کیا کیا فالو کر رہی ہے ٹو انشور اٹس سیفٹی اینڈ سیکیورٹی, تو اس میں پاکستان کو انہوں نے بہت اچھی ریٹنگ دی. اسی طرح این ٹی آئی, اسی طرح آپ کا بلفر سینٹر ان کی رپورٹس کو اٹھا رہے, تو انڈیا سے تو پاکستان کا ریکارڈ یہ جو یونائٹڈ اسٹیٹ کے تھنک ٹینکس ہیں وہ بھی ایڈمٹ کر رہے ہیں کہ بہت اچھا ہے. اب دوسری طرف آ جائیے کہ جی کہ کیا پاکستان کا جو ایک فاسٹسٹ گروئنگ ہے, یہ آپ کی جرنلسٹک جو ویسٹرن کمیونٹی ہے ہیئر سے پہ یا ریومرز پہ بیسڈ ہے. اگر آپ اس وقت دیکھیں فسائل مٹیریل آرگنائزیشن کی رپورٹ یا جو فسائل مٹیریل کو کیلکولیٹ کر رہے ہیں اس کے حساب سے تو پاکستان بہت پیچھے ہے, انڈیا بھی ہمارے سے بہت آگے اور باقی اسٹیٹس بھی آگے ہیں. ہاں یہ ضرور ہے کہ پاکستان اس وقت 7th نیوکلیئر ویپن اسٹیٹ ہے ان دی ورلڈ میں, جس میں کے بعد اسرائیل نے ایڈمٹ نہیں کیا, تو 7th ریٹ پہ تو ہمارا ایک گروئنگ ہے. گریجولی پاکستان سوفسٹیکیشن بھی اپنی ویپنری میں لے آ رہا ہے, اپنا فسائل مٹیریل بھی گرو کر رہا ہے, تو یہ ایک نیچرل پروسیس ضرور ہے, انکریز ہو رہا ہے. مگر اس کو یہ کہنا ہے کہ فاسٹسٹ گروئنگ, یہ ایک غلط اور غلط آبزرویشن ہے. اگر آپ ڈیٹا کے ساتھ انٹرنیشنل ڈیجٹس کے ساتھ جو انٹرنیشنل فرمز نے پبلش کیے نہ کہ پاکستان نے ان کو آبزرو کریں گے تو یہ آپ کو ایک چیز ملے گی کہ امپیریکل ایویڈنس پروفز کہ اس کا فاسٹسٹ گروئنگ پروگرام نہیں ہے.
بہت شکریہ ڈاکٹر ظفر نواز جسپال صاحب, آپ نے ہمیں بہت تفصیل سے اس پہ روشنی ڈالی ہے. برگیڈیئر عمران ملک صاحب آپ کے بھی ہم مشہور ہیں کہ آپ ہمارے ساتھ رہے دونوں سیگمنٹس میں, آپ نے ہمیں جوائن کیا. سامعین چند سیکنڈ کے ہم بریک لیں گے, بریک کے بعد واپس آئیں گے اور بات کریں گے کراچی کے حالات پہ.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے, بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن سب میں میں اور آپ کہاں ہیں جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
پروگرام جہرنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کریں گے کراچی کے اندرونی حالات پہ. کراچی کے اندر ٹارگٹ کیلنگ, کڈنیپنگ فار رینسم یا دیگر خاص طور پہ جو اسٹریٹ کرائمس تھے وہ انتہائی بڑی شرح میں ہمیں نظر آتے رہے ہیں, رپورٹ ہوتے رہے ہیں, اور یہ معاملہ نہ صرف صوبائی حکومتوں کے لیے بلکہ وفاقی حکومت یہاں تک سیکیورٹی کے دیگر اداروں کے لیے انتہائی تشویش کا سبب رہا ہے اور ان کے اوپر سخت کریٹیکل کوشچننگ ہوتی رہی ہے. پچھلے تقریباً 1.5-2 برس سے وہاں پہ رینجرز کا آپریشن جاری ہے, اور خاص طور پہ پچھلے کچھ مہینوں میں جس انداز میں ایک اگریسو آپریشن کیا گیا رینجرز کے بقول کرمنل ایلیمنٹ کے خلاف, لیکن ساتھ ساتھ جو پولیٹیکل پارٹیز ہیں وہ بھی اس کے زد میں آئیں, تو اس کے بعد بہت سارے لوگ یہ بلیو کرتے ہیں یہاں تک کہ پاکستان کی وفاقی حکومت یہ دعویٰ کرتی ہے کہ کراچی کا امن بحال کر دیا گیا ہے اور حالات بہت پہلے سے بہتر ہیں. اس سے شاید زیادہ اختلاف بھی نہ کیا جا سکتا ہو, لیکن اب پچھلے کچھ ہفتوں سے ایک بار پھر یہ تاثر مل رہا ہے, آئے روز کی خبریں یہ خبر دے رہی ہیں کہ کراچی کے اندر ٹارگٹ کلنگ کے واقعات ان میں پھر سے اضافہ ہوتا جا رہا ہے. اسی طرح جو اسٹریٹ کرائمز ہیں اس کے اوپر بھی پاکستان کے میڈیا چینلز کے اندر باقاعدہ پروگرام ہو رہی ہیں. ہزاروں کی تعداد میں روزانہ یا ہفتوں یا مہینوں کے اعتبار سے واقعات ہیں جو رپورٹ ہو رہے ہیں اور جن کی ایف آئی آرز جو ہیں وہ درج کرائی جا رہی ہیں. موبائل سنیچنگ وہ معمول کا معاملہ ہے, لیکن شہریوں کا گھر سے نکلتے ہوئے سڑکوں بازاروں کے اندر لٹ جانا, نہ صرف اس کی ویڈیو سامنے آ رہی ہیں بلکہ ایف آئی آرز کی صورت میں وہ اس کو رجسٹر کراتے ہوئے بھی نظر آ رہے ہیں. بینک ڈکیتیاں یہ بھی سوشل میڈیا کے اوپر ہوتی ہوئی نظر آتی ہیں, اور دن دہاڑے خاص طور پہ بینکوں یا پھر اس کے ساتھ ساتھ جو دیگر بزنسز ہیں وہاں پہ بندوق کی نوک پہ چیزوں کا چھینے جانا, یہ ایسے واقعات ہیں جو تشویش کا سبب ہیں. آج بھی کراچی کے اندر دو ٹریفک پولیس اہلکار, ان کو بتایا یہ جاتا ہے کہ ٹارگٹ کر کے قتل کیا گیا ہے. کیا وجوہات ہیں اور یہ جو چیزیں دوبارہ سر اٹھا رہی ہیں اس کے پیچھے فیکٹرز کیا ہو سکتے ہیں؟ کیا یہ فیکٹر ہیں کہ خاص طور پہ رینجرز کے اوپر جو یہ الزامات لگ رہے ہیں کہ وہ کسی نہ کسی حد تک سیاسی جماعتوں کے کارکنوں کے ساتھ ان کا جو رویہ یا جو بیہیویئر سامنے آیا, یہاں تک کہ جو کیجویلٹیز ہیں, اس کے بعد ان کی جو مورل اتھارٹی ہے وہ کہیں نہ کہیں لوز ہو رہی ہے اور ان کے اوپر دوبارہ جو ہے وہ دباؤ بڑھ رہا ہے. انالیسس کے لیے ہم جائیں گے, پروفیسر توصیف احمد صاحب نے ہمیں جوائن کیا ہے, کراچی بیسڈ پولیٹیکل انالسٹ ہیں. روبینہ رشید ہمارے ساتھ ہیں, ڈائریکٹر کونسل آف پاکستانی نیوز پیپرز ایڈیٹرز, دونوں کے تعلق کراچی سے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. پروفیسر صاحب, ہم نے ایک بڑی تفصیلی اس کا بیک گراؤنڈر دیا ہے, ایک بار پھر یہ تاثر مل رہا ہے کہ کراچی کے اندر اسٹریٹ کرائمس یا ٹارگٹ کلنگ اس کے واقعات نسبتاً ایک بار پھر اضافے کی طرف مائل ہیں, آپ کا مشاہدہ کیا ہے اور آپ کا تجزیہ کیا ہے؟
دیکھیے, یہ کراچی کا جو واقعہ ہے نا, یہ اسٹریٹ کرائم نہیں ہے بلکہ یہ منظم ٹارگٹ کلنگ ہے جو کہ کراچی میں کئی سالوں سے جاری ہے. جس میں گزشتہ سال جب آپریشن ہوا تھا تو اس کے بعد اس میں کمی آ گئی تھی, مگر اب لگتا ہے کہ دوبارہ نئے گروپ ڈیولپ ہو گئے. اس کی بنیادی وجہ یہ نئے گروپ ڈیولپ ہونے کی کہ ایٹماسفیئر ویسے ہی ہے, اسلحہ کی فراہمی آسان ہے, مالیاتی پائپ لائن بھی موجود ہے, اور انتہا پسندی کے ذہن بنانے والے ادارے جو ہیں وہ بھی اسی طرح کام کر رہے ہیں. تو ان کی کمر تو ٹوٹی تھی, مگر یہ محسوس ہوتا ہے کہ نئے گروپ پیدا ہو جاتے, ان کو قانون نافذ کرنے والے ادارے ختم کرتے ہیں تو کچھ عرصے بعد ہو جاتے ہیں. یہ وہ گروپ ہے جو مستقل گزشتہ تین مہینے سے خاص طور پہ ٹریفک پولیس والوں کو نشانہ بنا رہا ہے. اگر آپ کراچی کی تاریخ کو ہم دیکھیں پچھلے چار سال کی, تو ہمیں مختلف رجحان نظر آتے ہیں, کبھی فوج کے سپاہیوں پہ حملہ ہوتا ہے, کبھی نیوی والوں پہ حملہ ہوتا ہے, کبھی فضائیہ کی تنصیبات کو نشانہ بنایا جاتا ہے, کبھی رینجرز والوں کو, اور اب یہ پولیس والوں کو. تو یہ وہ ٹرینڈ ہے, اور ظاہر ہے یہ انتہا پسند عناصر ہیں جن کا خاتمے کے لیے بہت بڑی جامع منصوبہ بندی کی ضرورت ہے.
جی روبینہ رشید صاحب, آپ کا بہت شکریہ. کراچی کے اندر ہم بات کر رہے ہیں کہ آج کے جو دو پولیس اہلکار ان کی ٹارگٹ کلنگ, اس سے پہلے پچھلے مہینے ایک واقعہ پیش آیا جس میں 8 پولیس والوں کو وہاں پہ ہلاک کر دیا گیا. اسی طرح اسٹریٹ کرائمز وہ بھی زیادہ تعداد میں رپورٹ ہونے لگے ہیں کراچی کے اندر, تو یہ جو تھوڑا سا آپ یہ کہہ لیں کہ اس میں اضافہ اچانک سامنے آیا, اس کی وجوہات کیا ہیں آپ کے خیال میں, آپ کا انالیسس کیا ہے, اور کیا یہ تاثر درست ہے کہ بہرحال کراچی کے اندر جو لا اینڈ آرڈر مینٹین کرنے کے دعوے تھے وہ کہیں نہ کہیں کمزور پڑ رہے ہیں؟ جی آپ کی آواز کٹ رہی ہے روبینہ, ہم آپ کے پاس دوبارہ آتے ہیں, دوبارہ رابطہ کرتے ہیں. پروفیسر توصیف صاحب, یہ بتائیے گا کہ خاص طور پہ پولیس والے ان کو جو ٹارگٹ کرنے والے ایلیمنٹ کون سے ہیں یا ہو سکتے ہیں؟ وہی ایلیمنٹ ہیں جن کا تعلق ہم بڑے بڑے عسکریت پسند گروپوں کے ساتھ جوڑتے ہیں, یہ انہیں کی کہنا چاہیے کہ فرنچائزز ہیں یا ان کے ایفیلیٹس اور ان کے ایسوسیٹس ہیں جو کراچی کے اندر زیادہ متحرک ہیں؟
دیکھیے, اس میں دو قسم کے گروپوں کے بارے میں اب تک ایجنسیاں اور پولیس اور رینجرز والے انکشاف کرتے رہے. ایک تو وہ مذہبی انتہا پسند گروپ ہیں جن سے منسلک چھوٹے گروپ اس طرح کی کاروائیاں کرتے, دوسرے کہ سیاسی جماعت کی جو عسکری تنظیم تھی اس پہ بھی الزام لگایا جاتا رہا ہے کہ وہ اس سے اکثر تنظیم کے لوگ بھی اس طرح کے معاملات میں منسلک رہے. مگر یہ کہ صورتحال خراب تھی کراچی میں, روز 10 سے 20 لوگوں کے ٹارگیٹ کلنگ ہوتی تھی. اس کے بعد جو آپریشن ہوا اس کے نتیجے میں خاصی صورتحال بہتر ہو گئی تھی, مگر اب یہ لگتا ہے کہ نئے گروپ پیدا ہو گئے اور نئے گروپ کیوں پیدا ہو رہے ہیں اس کو سوچنے کی زیادہ ضرورت ہے.
جی روبینہ رشید صاحبہ آپ ہمارے ساتھ ہیں. جی روبینہ رشید سے ہم رابطہ کرنے کی کوشش کر رہے ہیں کہ وہ ہمارے ساتھ ہوں اور پھر ہم ان کا انالیسز لے سکیں. پروفیسر توصیف صاحب آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا اور آپ نے اپنا انالیسز دیا ہے, اور ہم روبینہ رشید سے اب جانیں گے کہ ان کی رائے اس بارے میں کیا ہے, مقامی گروپ ہیں یا اسی طرح القاعدہ طالبان کے مختلف گروپ ان کے ساتھ وابستہ افراد ہیں جو اس طرح کی ٹارگیٹ کلنگ یا دیگر جرائم کا ارتکاب کر رہی ہیں, یا اس کے ساتھ ساتھ نئے گروپس جو ہیں وہ پیدا ہو گئے ہیں جو اس وقت وہاں پہ رینجرز کی اسٹریٹجی کو بھی سمجھتے ہیں, پولیس کی, سیکیورٹی کے اداروں کی, اور ساتھ ساتھ جو پولیٹیکل جس طریقے سے اسرٹ کیا جا رہا ہے اس کو بھی سمجھ رہے ہیں. بتایا جا رہا ہے کہ روبینہ رشید سے ہمارا رابطہ نہیں ہو پا رہا, تو ہم ایک بریک لیں گے. بریک کے بعد جب واپس آئیں گے تو پروگرام کے آخری سیگمنٹ پہ ہم بات کریں گے صدر باراک اوباما, ان کا ایشیا کا دورہ, خاص طور پہ ہیروشیما کا ان کا جو دورہ ہے وہ کتنا اہم ہے, کتنا سگنیفیکینٹ ہے. ایک بریک کے بعد
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ کیا اس کی وجہ اسلاموفوبیا ہے, کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن ود کنٹریز لائک پاکستان وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تلف نہ کر سکے.
غیر جانبدار بحث
کہ ریمیٹنس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
پروگرام جہانگ میں آپ کا خیر مقدم, اور پروگرام کے اس آخری حصے میں ہم بات کریں گے صدر باراک اوباما, ان کا ایشیا کا دورہ. صدر باراک اوباما کا جو پلانز اس کے مطابق وہ آج واشنگٹن سے آفٹر نون میں سے پہر کو روانہ ہو رہے ہیں. 23 سے 24 تک وہ ہنوئی میں ہوں گے, اور وہاں پہ وہ ویتنام کی قیادت کے ساتھ ملاقاتیں کریں گے. اس کے علاوہ ان کے ساتھ ان کی اکنامک اور سیکیورٹی ایشوز پہ زیادہ تر ان کی بات چیت ہوگی. 25 مئی کو صدر باراک اوباما جاپان کے لیے روانہ ہوں گے. 26 اور 27 مئی کو صدر باراک اوباما G7 سمٹ میں شرکت کریں گے جو کہ آئیشیما میں ہو رہا ہے جاپان کے اندر, اور اس کے بعد جو ہے کہ ہسٹورک دن ہے وہ 27 مئی ہے. صدر باراک اوباما وہاں پہ تاریخی مقام ہیروشیما کا, جہاں پہ امریکہ نے بم گرایا تھا اور یہ شہر مکمل طور پہ صفحہ ہستی سے مٹ گیا تھا, اس شہر کا وہ دورہ کریں گے. پرائم منسٹر شنزو آبے کے ساتھ وہ وہاں پہ موجود ہوں گے, اور صدر باراک اوباما کا, کسی بھی امریکی صدر کا, یہ اس مقام کا پہلا دورہ ہے. اس کے بعد سے اگرچہ صدر جمی کارٹر وہاں پہ ضرور جا چکے ہیں, لیکن ان کا دورہ بہرحال ایسے وقت میں ہوا تھا جب وہ صدر کے عہدے پہ موجود نہیں تھے, بلکہ ایک طرح سے ایک سماجی حیثیت ان کی ہے, اس ریفرنس میں ان کا وہ دورہ ضرور ہوا, لیکن وہ امریکہ کے صدر کی حیثیت سے وہاں پہ نہیں گئے تھے. بہت کچھ کہا گیا ہے, بہت کچھ لکھا گیا ہے اس دورے کے بارے میں, یہ بھی کہ کیا صدر باراک اوباما اس واقعے پہ معافی مانگ سکتے ہیں امریکہ کی جانب سے, تو اس کی باقاعدہ وائٹ ہاؤس نے تردید کی ہے کہ ایسی کوئی بات, ایسی کوئی ڈیولپمنٹ وہاں پہ نہیں ہونے والی ہے. اوور آل صدر باراک اوباما جب وہ ویسے بھی اپنے صدارت کے آخری مہینوں میں ہیں, ان کا یہ دورہ ایشیا کا کتنا اہم ہے, اور خاص طور پہ ہیروشیما کا. علی عمران واشنگٹن بیسڈ جرنلسٹ اور انالسٹ, وہ اس کا انالیسز کریں گے, ہمارے ساتھ موجود ہیں. عمران بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا ہے.
جی ارشد آپ کا شکریہ آپ نے مجھے موقع دیا.
جی دو تین ریفرنسز بھی دیے ہیں ہم نے اپنے ابتدائی میں اور جہاں جہاں ان کا سٹاپ اوور ہے وہ بھی آپ کے سامنے رکھا ہے. یہ ایشیا کا دورہ اوور آل آپ کے خیال میں کیا اہمیت رکھتا ہے؟ ویتنام بھی جائیں گے, ویتنام کی جنگ کے ریفرنس میں امریکہ کے ساتھ اس کے تعلقات میں وہ بھی ایک پس منظر ہے, اور ہیروشیما اس کی ایک اپنی تاریخی حیثیت ہے.
جی دیکھیں یہ جو دورہ ہے یہ بہت ہی اہم ہے اس لحاظ سے, اگرچہ صدر اوباما اپنے صدارت کے آخری 6 مہینوں میں ہیں لیکن اس دورے کی جو امپورٹنس ہے, اہمیت ہے, وہ تاریخ کے حوالے سے ہے, وہ اس کی علامتی بہت زیادہ ایک اہمیت ہے. اس کے بعد اقتصادی حوالے سے دیکھا جائے تو سیکیورٹی کے حوالے سے دیکھا جائے تو ان سب کو میں ایکسپلین اس طریقے سے کروں گا کہ صدر اوباما نے جب اپنے پہلی جو ایڈمنسٹریشن تھی ان کے انہوں نے ایشیا پیوٹ کی پالیسی کا اناؤنس کیا تھا جس کے تحت امریکہ جو ہے وہ ایشیا میں اور پیسیفک میں جو کنٹریز ہیں ان کی طرف بہت توجہ دے گا, ان کے ساتھ تعلقات بنائے گا تاکہ چائنا کا جو اگر کسی وہاں پہ کنٹریز کو تھریٹ ہے ساؤتھ چائنا سی میں جو اس کے ڈسپیوٹس چل رہے ہیں اس کی وجہ سے وہ کوئی کنٹری وہاں پہ ہیجیمونی نہ کر سکے.
صحیح.
تو یہ اسی سلسلے میں ایک اس حوالے سے اگر دیکھا جائے. نمبر دو اس کی اقتصادی اہمیت ایسے ہے کہ جاپان جو کہ ہم جانتے ہیں کہ دنیا کی تیسری بڑی اکانومی ہے اور وہاں پہ G7 کے جو لیڈرز آئیں گے جو کہ انڈسٹریلائز نیشن ہیں تو وہ آج کل کیونکہ اکانومی دنیا کی بڑی سلو ریکوری ہو رہی ہے تو اس پہ بڑا تفتیش ہے لوگوں کو کہ وہ ایسا کیوں ہو رہا ہے, تشویش ہے لوگوں کو کہ کیوں اکانومی آگے نہیں بڑھ رہی, اس کو کیا سٹیمولس چاہیے کیونکہ یہ ابھی ریسیشن سے فلی ریکور نہیں ہوئی اور پھر دنیا کو بہت سارے کرائسز بھی درپیش ہیں تو وہ مسائل بھی ساتھ ساتھ وہاں پہ ڈسکس ہوں گے. نمبر 3 جو ویتنام کا دورہ ہے خاص طور پہ آپ کو یاد ہوگا کہ ویتنام کے ساتھ تو 1960s کے آخر میں اور 70s کے شروع میں تک یہ وہاں پہ جنگ ہوتی رہی اور اب یہ دونوں ممالک جو ہیں امریکہ اور ویتنام ان کے کافی تعلقات ہو چکے ہیں. ٹریڈ کے حوالے سے اگر دیکھا جائے تو ویتنام ایک حیرت انگیز طور پہ اتنی بڑی اکانومی بن کے ابھرا ہے اور اس کی تقریباً 190 ارب ڈالر کی ایکسپورٹس کے قریب ہے.
صحیح.
یعنی کہ اس کے تو آپ دیکھیں اکانومی ہے اور اس کی ایکسپورٹس ہیں تو اس میں یہ TPP جو جسے پیسیفک ٹریڈ جو ایک معاہدہ ہے جو کہ امریکہ کرنا چاہ رہا ہے وہاں پہ 12 ممالک سے جو کہ ایشیا میں اور پیسیفک میں موجود ہیں, ویتنام ان میں سے ایک ملک ہے اور یہ ٹریڈ کے اس کے دوہرے مقاصد ہیں, ایک تو یہ کہ امریکہ اپنا ٹریڈ کے ذریعے وہاں پہ تعلقات بڑھانا چاہتا ہے, دوسرا وہ یہ اپنے جو ممالک ہیں جو ان کے الائز ہیں امریکہ کے ان کو یہ میسج دینا چاہتا ہے کہ امریکہ ان کے بالکل ساتھ ہے اور اقتصادی طور پہ اور تجارتی طور پہ یہ ان سے روابط بڑھیں گے اور ان کے ساتھ رہے گا, تو اس لحاظ سے یہ بڑا اہم ہے. تیسرا ہم آ جاتے ہیں چوتھا کہ ہیروشیما. ہیروشیما کی جو تاریخی اہمیت ہے وہ آپ نے اپنے ابتدائی میں بیان کر دی اور اس حوالے سے بھی اگر دیکھا جائے تو صدر اوباما نے نیوکلیئر سیکورٹی سمٹ بھی کروائے اور نان پرولیفریشن کے بھی کوششیں کی انہوں نے, اگرچہ وہ کوششیں اتنی آگے بڑھ نہیں سکیں لیکن نیوکلیئر سیکورٹی سمٹ کے حوالے سے ان کو کامیابی خاصی حاصل ہوئی کہ دنیا کو ایک پلیٹ فارم انہوں نے مہیا کر دیا کہ جہاں پہ یہ مسائل ڈسکس کیے جا سکے. تو اس حوالے سے کیونکہ وہ پہلے سٹنگ پریزیڈنٹ ہوں گے جو کہ اپنی صدارت کے دوران وہاں پہ اس کو وزٹ کریں گے اور سیکنڈ ورلڈ وار جیسا کہ ہم سب کو معلوم ہے کہ کتنا بڑا ایک دنیا کا واقعہ تھا اور وہاں پہ اختتام ہوا, لیکن میں یہاں پہ آج آپ کے پروگرام کی توسط سے یہ آج بڑا ہی ایک اچھا آرٹیکل لاس اینجلس ٹائمز نے ڈالا ہے, اس نے کہا کہ دیکھیں یہ جو جب کسی خطے میں یا کسی ممالک کے درمیان دونوں کے کوئی جنگیں ہوتی ہیں تو اس کا اثرات بہت دیر تک رہتے ہیں اور ان کو ڈیکیڈز دہائیاں لگ جاتی ہیں کہ ان کو ختم کیا جائے, ان کے اثرات کو ان کی امپلیکیشن سے نکلا جائے. تو انہوں نے یہ دوسری جنگ عظیم جاپان کی اور پھر ویتنام جنگ کی حوالہ دیا اور پھر انہوں نے جو موجودہ ہمیں یہاں پہ اس وقت عراق اور افغانستان جنگوں کا سامنا ہے سول وار کی صورت میں عراق میں جو کہ عراق جنگ 2003 میں اس کے بعد کی امپلیکیشن جسے کہا جاتا ہے, پھر اس کے بعد افغانستان میں ایک جنگ جاری ہے تو اس میں یہ بھی دیکھا جائے گا ہسٹوریکل پرسپیکٹو میں بھی اگر دیکھا جائے کہ یہ کتنا مشکل ہوتا ہے کہ جنگوں کو ختم کیا جائے اور ان کے اثرات سے باہر نکلا جائے. تو یہ کچھ اہم پوائنٹس ہیں اس جو
exactly. اور بہرحال اس میں سگنیفیکنٹ یہ بھی ہے, اگرچہ 140,000 کے قریب بتایا جاتا ہے کہ لوگ مارے گئے, بہت بڑا ایک انسانی المیہ ہے, لیکن میسج یہ بھی ہے کہ دنیا کو مل کے رہنا ہوتا ہے اور ان کے اثرات سے نکلنا ہوتا ہے. دونوں ملک بخوبی ان اثرات سے نکلنے میں کامیاب رہی ہیں. بڑا والیوم ہے جو تجارت کا ایک دوسرے کے ساتھ شیئر کرتے ہیں, اور انٹرنیشنل ڈپلومیسی میں بھی دونوں ملک ایک دوسرے کے ساتھ بہت قریب کھڑے نظر آتے ہیں. اس کے ساتھ ہی ہم اپنا آج کا پروگرام یہاں پہ ختم کریں گے. علی عمران صاحب, آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا. ہماری پروڈکشن ٹیم کو اور اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.